پھر اسی طرح نبیوں پر رسولوں پر ایمان کا ایک اور تقاضا لکھیے جو بہت بڑی بات ہے، جس کی اس وقت امت کو بہت ضرورت ہے، کہ رسول کے کسی قول فعل فرمان کے مقابلے میں کسی کے قول کو ترجیح نہیں دے سکتے. مثال دے دیتی ہوں کہ آج صحیح حدیث دکھائی جاتی ہے جس کے جھٹلانے میں کوئی گنجائش نہیں، پھر بھی کچھ لوگ کہتے نہیں یہ حدیث تو ہوگی لیکن ہمارے امام صاحب کا قول یہ ہے، ہمارے مولوی صاحب یہ کہتے ہیں، ہمارے مفتی ہمارے شیخ صاحب یہ کہتے ہیں. اجازت نہیں ہے اس کی. جب نبی کے مقابلے پہ نبی کی بات نہیں چلتی، دیکھیے حضرت موسیٰ تورات اتری، تورات کس کا کلام تھا؟ اللہ کا. اترا کس پہ؟ موسیٰ پہ. حضرت عمر فاروق وہ ایک صفحہ پکڑ کر کہیں سے لے آئے، واقعہ یاد آ جائے گا آپ کو، اور وہ شوق سے پڑھ رہے ہیں، اللہ کے نبی دیکھیں تورات میں کتنی اچھی باتیں لکھیں، یہ دیکھیں یہ بھی تو اچھا ہے نا یہ، اور اللہ کے نبی کے چہرے کا رنگ بدل رہا. اور بلاخر کہانی کہاں پہ پوری ہوئی؟ کہ عمر وہ موسیٰ جن پر یہ کتاب اتری، اگر آج وہ خود بھی چلا ہے اور تم میری دعوت چھوڑ کر ان کے پیچھے لگو گے تو معاملہ گڑبڑ ہے. بات سمجھ گئے؟ اب یہاں بڑے غور سے سنیے گا، یہ باتیں کبھی کبھی آپ نے سنی یا کہی کسی نے ہوں گی، کہ جب نبی کے آنے کے بعد، نبی صلی اللہ علیہ وسلم کے آنے کے بعد موسیٰ جو کہ نبی تھے ان کی بات نہیں چل سکتی، تو نبی کے آنے کے بعد کسی عام امتی کی بات ان کے اوپر حجت کیسے ہو سکتی ہے؟ سارے فرقے ہی ختم ہو جائیں اگر ہم اس اصول کو مان لیں کہ جہاں صحیح حدیث آ جائے. آئمہ کرام میں سے چاروں آئمہ معروف جو تھے، امام احمد بن حنبل رحمہ اللہ، امام ابو حنیفہ رحمہ اللہ، امام شافعی رحمہ اللہ، امام مالک رحمہ اللہ، چاروں کے اقوال موجود ہیں کہ ہم نے جو بات کی یا میں نے جو کہا میں نے اپنی وسعت کے مطابق صحیح حدیث سے لے کر کیا. کل آنے والے دور میں اور علم کھلے، کچھ اور خزانے کھلتے ہیں، تو اگر کوئی ایسی حدیث مل جائے جو میرے اس قول کے مخالف ہو تو میرے قول کو دیوار پہ مار دینا اور حدیث کو لے لینا. تو ائمہ کرام تو خود حدیث کو ماننے والے تھے، لیکن آج ہم حدیثوں کا انکار کرتے ہیں بڑی بڑی، صرف امتیوں کا نام لے کر. اور یاد رکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے بارے میں جو بات ہے قرآن میں، سورۃ نساء 115، وَمَن يُشَاقِقِ الرَّسُولَ مِن بَعْدِ مَا تَبَيَّنَ لَهُ الْهُدَى وَيَتَّبِعْ غَيْرَ سَبِيلِ الْمُؤْمِنِينَ نُوَلِّهِ مَا تَوَلَّى وَنُصْلِهِ جَهَنَّمَ وَسَاءَتْ مَصِيرًا. اور جو شخص اپنے سامنے ہدایت کو واضح پانے کے باوجود رسول اللہ صلی اللہ علیہ وسلم کی مخالفت کر کے مومنین کی راہ سے ہٹ کر کوئی اور راہ اختیار کرے، ہم اس کو جہاں جاتا ہے جانے دیں گے اور اس کو جہنم میں پھینک دیں گے، یہ بہت برا ٹھکانہ ہے. اللہ اکبر کبیر. اس سے سخت آیت نہیں ہو سکتی ان لوگوں کے لیے جو اللہ کے رسول کی کسی بات کو جھٹلا کر معاشرے کی، خاندان کی، یا کسی دین کے نام پر دوسری بات کو قبول کر لیں. تو کیا پتہ چلا؟ حضرت ابراہیم علیہ السلام رسولوں پر ایمان لاتے تھے. یہ بڑا مشکل ہوتا ہے خود بھی رسولوں اور دوسرے رسولوں پر ایمان لے آنا. ایک دیندار دوسرے دیندار کی بات نہیں سننا پسند کرتا، دنیا آپ سے فائدہ اٹھائے گی، دوسرے کہیں گے آپ کب رستے سے ہٹیں گے، جان چھوڑیں. عمومیت کی بات ہے، خاص لوگوں کی بات نہیں کر رہی. لیکن وہ جو چار لوگ ہوتے ہیں نا، چار لفظ آتے ہیں تو بندہ کسی دوسرے کی بات ہی نہیں شیئر کرتا آگے، کہ کہیں لوگ میری چھوڑ کے اس کی نہ سننے لگ جائیں. انبیاء کرام ایسے نہیں تھے، وہ ایک سلسلے کی کڑی تھے. یعنی اس پہ اس موضوع کو کمپائل کر کے آگے چلتی ہوں. ٹرین ہوتی ہے نا، ایک انجن ہے پھر بوگی ہیں. تو آپ لگائیے 100 بوگیاں ہوں، بوگی سمجھ گئے نا، ایک چھوٹا اس کیبن، ایک کیبن دوسرا کیبن، بیچ میں آپ دیکھتے ہیں میگنیٹ ہوتا ہے، وہ قریب آتی ہے تو جڑ جاتا ہے اور اس طرح الگ ہو تو پیچھے ہو جاتی ہے. انبیاء کرام ایک ہی ٹرین کی مختلف بوگیاں تھے. انجن سے قریب ترین کہہ لیجئے، سب سے قریب اور ایک سب سے آخر میں. نبی صلی اللہ علیہ وسلم ترتیب کے اعتبار سے سب سے آخر میں تھے، آخری بوگی تھے، اور پہلی ظاہر ہے کہ آدم ہوں گے، یہ شریعت کے اعتبار سے کہیں تو حضرت نوح ہوں گے. لیکن اگر عمل کے ساتھ دیکھیے تو وہی جیسے انجن کبھی ادھر لگا لیتے ہیں کبھی ادھر لگا لیتے ہیں، آپ نے دیکھا ہوگا. اب اس وقت نبی صلی اللہ علیہ وسلم سب سے آگے ہیں اور باقی سب بوگیاں ان کے انڈر ہیں. تو اللہ سے یہ دعا کرتے ہیں کہ اللہ ہمیں سمجھ دے. آگے چلتے ہیں، تیسرا پوائنٹ، آسمانی کتابوں پر ایمان. آپ دیکھیے کہ قرآن پاک میں جہاں بھی سیرت ابراہیمی کا تذکرہ موجود ہے وہاں ان کے صحائف کا بھی تذکرہ ملتا ہے، یعنی ابراہیم علیہ السلام کو بھی اللہ نے کچھ کتابیں دی تھیں. ان کو کیا کہتے ہیں؟ پہلے تو مقامات نوٹ کر لیجئے. سورۃ الاعلیٰ آیت 19، صحف ابراہیم و موسیٰ، موسیٰ اور ابراہیم علیہ السلام کے صحیفے. صحیفہ جو نا، یہ آپ کہہ لیجئے بکلٹ، آج کی زبان میں انگلش میں چھوٹی بکس ہوتی تھی، یعنی کسی ایک ٹاپک کے اوپر ہی کوئی بات ہوتی تھی، کوئی ایک تھیسس، کوئی ایک آرٹیکل، اس طرح. اسی طرح سورۃ نجم کی آیت 37-36 میں آتا ہے، ام لم ینبا بما فی صحف موسیٰ و ابراہیم الذی وفا. کیا پتا چلا کہ کیا آپ کو خبر پہنچی ہے اس بات کی جو موسیٰ علیہ السلام کے صحیفوں میں تھا اور ابراہیم کے تھے جنہوں نے وفا کی؟ آپ کا کورس ہے الذی وفا والا. اور یہ بھی ایک بڑی یونیک بات ہے کہ جہاں بھی صحف کی بات ہوئی نا تو موسیٰ اور ابراہیم کا اکٹھا ذکر آیا. اس کی وجوہات ہیں جو ابھی بات میں بات کر سکتے ہیں آپ. پھر اسی طرح آپ دیکھیں سورۃ آل عمران میں یہ تک بات موجود ہے کہ صحف موسیٰ یعنی تورات اور انجیل آپ علیہ السلام کے بعد نازل ہونے والی کتابیں ہیں، کیونکہ ابراہیم علیہ السلام کا دور پہلے کا تھا نا، اور تورات اور انجیل بعد میں آئی. اور اس کی دلیل لکھیے گا آل عمران 65، یا اہل الکتاب لم تحاجون فی ابراہیم وما انزلت التوراۃ والانجیل الا من بعدہ افلا تعقلون. اے اہل کتاب، تم ابراہیم علیہ السلام کے بارے میں کیوں جھگڑتے ہو؟ حالانکہ تورات اور انجیل دونوں کتابیں اس کے بعد نازل ہوئیں، کیا تم عقل اور شعور نہیں رکھتے؟ تو کیا پتہ چلا کہ انبیاء کرام پر جو کتابیں اتریں اس کے اوپر ایمان لانا بھی فرض ہے. اسی طرح حضرت داؤد علیہ السلام پر جو کلام نازل ہوا تھا اس کتاب کو زبور کہتے ہیں. زبور دلیل لے لیجئے سورۃ نساء 163، وَآتَيْنَا دَاوُودَ زَبُورًا، ہم نے داؤد علیہ السلام کو زبور عطا فرمائی. ٹھیک ہے، تو کیا پتہ چلا آپ کے میرے لیے اس وقت خاص طور پہ، اور یہاں میں اس لیے بھی یہ بات کہوں گی کہ اس دور کے بچوں کے لیے یہ موضوع بھی قابل توجہ ہے کہ ان کو بتایا جائے. اب دن بدن جیسے دوسرے ریچولز کی طرف سے انسانیت غافل ہوتی جا رہی ہے نا، قرآن حدیث کتابوں کی ویلیو نہیں، لوگ کتابیں پڑھتے بھی نہیں ہیں. پہلے تو آپ نے دیکھی اور آج بھی لائبریریوں میں کتابیں بکس کی شکل میں نا، آج بس ایک ہی بک ہے جس کو فیس بک کہتے ہیں. اور آپ لکھ لیجیے آہستہ آہستہ جو یہ پرنٹ میڈیا ختم ہوتا جا رہا ہے، یہ اور 2-4-5 سالوں کے کھیل رہ گئے ہیں. بچے کبھی سنے کریں گے کہ ہمارے بڑوں کے پاس کتابیں صفوں میں ہوتی تھی جو کاپی اٹھا کے پھرتے تھے. میں نے جتنی کتابیں ادھر سے ادھر زندگی میں موو کی ہیں سفروں کے دوران، جی میں جانتی ہوں. تو آپ ایک لنک لے لیجیے اور اس پہ ساری کتابیں ڈال لیں تو آنے والے دور میں یہ سب ختم ہو جائیں گی. لیکن کتاب کا فیس بدل گیا، وہ ای کاپی بن گئی، وہ ہارڈ کاپی ہے، وہ سافٹ کاپی ہے، وہ اے بی سی ڈی جو بھی ہے، لیکن اس بات پہ اپنی نسلوں کو آپ نے جما کے رکھنا ہے کہ جو کتابیں لوگ لکھتے ہیں، جو کتابیں سکولوں میں ہیں، جو اس وقت فکشن ہے اس میں اور آسمانی کتابوں میں بہت بڑا فرق ہے. تو آسمانی کتابوں پر ایمان عقیدہ توحید کا تیسرا رکن ہے. اور یاد رکھیے گا تورات موسیٰ پہ نازل ہوئی، انجیل عیسیٰ علیہ السلام پہ، اور زبور داؤد علیہ السلام پہ ہوئی. حضرت موسیٰ پر صحائف نازل ہوئے تھے. اور یہ بھی یاد رکھیے اب ان کتابوں پر ایمان میں کیا مراد ہے. جیسے آپ سورہ بقرہ کے شروع میں پڑھتے ہیں نا، ذالک الکتاب لا ریب فیہ، بے شک پاک تھیں، شک و شبے سے بالکل بالا تر تھیں نا چیزیں. تو کتاب پر ایمان لانے کا مطلب کیا ہے؟ نمبر ایک، ساری کتابیں برحق تھیں، سچی تھیں. دوسری بات ہے، اللہ کی طرف سے نازل کردہ تھیں، یعنی آپ یہ نہیں کہہ سکتے کہ قرآن نعوذ باللہ نبی صلی اللہ علیہ وسلم نے لکھا ہے. یہی تو کہتے تھے مکہ والے بھی، آج بھی لوگ کہتے ہیں محمدنز لاز، یہ محمدن لاز نہیں ہے. ٹھیک ہے، پھر سچی تھی، ان کی تعلیمات سچی تھی. اور پھر اگلی بات لکھے کتابوں پر ایمان میں شامل ہے کہ جن امتوں پر نازل ہوئیں ان کے لیے ان پر عمل کرنا لازم تھا. اور اگلی بات لکھیے کہ آپ جب کہ نبی صلی اللہ علیہ وسلم کی بعثت ہو چکی تو وہ پچھلی ساری کتابیں منسوخ کر کے ये आखिरी किताब जो हमारे आपके सामने है, कुरान पाक मुसहफ पर, इस पर सबको ईमान लाना लाज़मी है। यानी आज तौरात इंजील ज़बूर का दौर नहीं होगा। कुरान क्या है? मुहैमिनन। मुर्गी अपने बच्चों को परों के नीचे लेती है ना, कुरान ने सब सही मजामीन अपने अंदर समा लिए हैं, तौरात और इंजील और ज़बूर के भी। जिसको तौरात की आयतें पढ़नी है जाकर पढ़ लीजिए, सूरत मायदा में बहुत सारी हैं। आज हमारे इस कुरान में नबी सल्लम को जो दिए गए उसमें तौरात का नेमुल बदल भी, इंजील का भी है। पूरे पूरे कुरान की आयतों के सेट्स हैं, इधर से लेके इधर ये ज़बूर है, ये वाली आयतें जो हैं ये इंजील का ततीम है। तो ये एडवांस नॉलेज में आप सीख सकते हैं बाद में इंशाल्लाह। और हज़रत इब्राहीम अलैहिस्सलाम की दुआ का ततीमा है कुरान। अभी हमने देखा ना अल बकरा 129, रब्बा नवबस फीहिम में क्या कहा था उसमें अल्लाह के नबी ने, यतलु अलैहिम आयातिका, वो पढ़ेगा तेरी आयतें और उनको किताब और हिकमत की तिलावत देगा। तो क्या पता चला कि सीरत इब्राहिमी अलैहिस्सलाम की रूह से भी तमाम पिछली किताबें मनसूख हो चुकी हैं। हम ईमान लाते हैं उन पे, ईमान मुजमल है, लेकिन अमल के लिए यह आखिरी किताब जिसको कुरान पाक और हिकमत कहा जाता है। और इसी तरह हिकमत का लफ्ज़ आता है इस आयत में, तो नबी सल्लम के अकवाल अफाल और तकरीर जिसको आज हम हदीस रसूल कहते हैं, इन पर ईमान लाना भी लाजमी है। कुरान पाक आखिरी किताब है और हदीस रसूल इसी कुरान की शरह है, बयान करने वाली है। और ईमान का तकाजा है कि कुरान को हदीस की रोशनी में पढ़ा जाए और हदीस की कोई बात आ जाए तो उसको कुरान की रोशनी में समझी जाए। दोनों ऐसे हैं जैसे ये आपकी दो आंखें हैं, एक आंख बंद करूँ ना पूरा नहीं दिखेगा। पाँव एक तरफ जूता आप डाल लें 36 नंबर का और दूसरी तरफ 39 का डाल लें, आप चल नहीं सकेंगे। कुरान सुन्नत दो आंखों की तरह साथ साथ चलते हैं। और अल्लाह के नबी कहकर गए, हज़रत मिक़दाम से एक रिवायत है, अल्लाह के नबी ने फरमाया, अला इन्नी ऊतीतुल कुरान व मिसलहू माहू, खबरदार मुझे कुरान दिया गया और इसी के मिसल इसके साथ दी गई। यानी यही दो चीज़ें असल दीन और मियारे दीन है। और ये जो रिवायत आपको बताई है इसका रेफरेंस लिख लीजिए अगर लिखना चाहें, अबू दाऊद की ये रिवायत है 4604 में। इसी तरह एक और हदीस जो कि मौता की हदीस है 899 और मुस्तदरक हाकिम में भी, इसका खुलासा ले लीजिए। मालिक बिन अनस से रिवायत है, अन मालिक इब्न अनस قال قال رسول الله صلى الله عليه وسلم تركت فيكم امرين لن تضلوا ما تمسكتم بهما كتاب الله وسنه رسوله। यानी मैं तुम्हारे बीच में दो चीज़ें छोड़ रहा हूँ, तुम कभी भी गुमराह नहीं होगे जब तक इन दो को थामे रखोगे। आज उम्मत किसको थाम रही है? कितनों को कुरान समझ आता है, कितनों को हदीस समझ आती है? इल्ला माशाल्लाह। तो ज़रूरत है इन चीज़ों पे गौर व फिक्र करने की। तो खुलासा क्या निकला आज के दौर में? ईमान का तकाजा क्या है, तौहीद का तकाजा क्या है? कि आखिरी किताब यानी कुरान करीम को दिल से माना जाए, हदीस को दिलो जान से तस्लीम किया जाए, किसी चीज़ का कुरान में से इनकार ना किया जाए ना हदीस में से। फिर अगला बात यह इसमें कि ना इजाफा किया जाए ना तरमीम की जाए, यानी कुरान का कोई एडिटेड वर्जन नहीं आ सकता। सूरह यूनुस पढ़ लीजिए जाकर, कितने मुतालबे थे, एतिबी कुरानी गैरी हाजा, कहते थे इसके अलावा कोई नया कुरान लाओ, या फिर नहीं लाना आओ बद्दल हो, फिर इसमें कुछ चेंजेस करो, इसमें से सूरह तौबा निकाल दो, इसमें सूरह हदीद निकाल दो, इसमें से ये पर्दे की आयतें निकाल के बाहर रखो, ये ना कहना वो ना कहना। ये हर दौर में रहा, आज भी लोग कहते हैं ये मसला ना बयान करे कोई। तो लिहाजा आपका मेरा फ़र्ज़ क्या, एस इट इज़, ये अल्लाह का कानून है। आप इस पेरिस में रहते हैं, पेरिस का जो लॉ है पूरा ही मानना पड़ता है। आप ये कह सकते हैं कि मैं ये तो मानूंगी तो ये नहीं मानूंगी, ठीक है, आपको किसी उनके लॉ पे इतराज़ है, आप सबको मिलाकर गवर्नमेंट तक अपनी बात पहुंचा सकते हैं, लेकिन जो बात उन्होंने कह दी फिर उसको मानना पड़ेगा, नहीं तो जाइए ना मानिए, ठीक है। तो क्या पता चला कि मुसलमान जहां होता है वहां के कानून को इस्लामाइज करने के लिए वहां उस चीज़ की अवेयरनेस पैदा करता है, तबलीग के ज़रिए से भी और अपने अमल के ज़रिए से। और कुरान में इतनी सच्चाई है कि कोई भी इसको थोड़ी सी तवज्जो दे देना तो मानने को तैयार है। और आप याद रखिए कि अल्लाह ताला ने हर बात बता दी है, अब हमें आपको मानना है कि नहीं मानना। इसी तरह से ये जो किताबों की बातें हो रही हैं ना, तो ये भी ईमान का हिस्सा लिख लीजिए कि हज़रत ईसा अलैहिस्सलाम कुर्बे क़यामत दुनिया में तशरीफ़ लाएंगे, लेकिन वो एक उम्मती बनकर आएंगे, रसूल बनकर नहीं आएंगे, और इंजील की नहीं कुरान की तबलीग करेंगे, और उनके साथ फिर बहुत सारे ईसाई भी मुसलमान हो जाएंगे। ठीक है, तो क्या पता चला कि जिस तरह पिछला नबी नबी के दौर में आ जाए तो आपकी पैरवी करे, तो फिर एक उम्मती कैसे नबी की पैरवी को छोड़ सकता है। तो खुलासा क्या निकला कि किताबों पे ईमान लाना है। आज इस किताब के ऊपर ईमान की क्या ही बातें की जाए, सच बताइए। द मिसिंग फैक्टर आज के मुसलमानों में जो है वो क्या है? कुरान समझ नहीं आता। रोने की बात है, गम मनाने की बात है, ताजियत करने की बात है कि दिन में कितनी दफा कुरान पढ़ते हैं नमाज में कुछ ना कुछ हिस्से की सूरत में, और वो समझ नहीं आता। जितना कोई इस पे गम मना सके ना, वो मना ले तो कम होगा। जरूरत है इस बात की कि इंसान अपने ईमान के साथ देखे। आपको अंदाजा है कि नहीं, होगा तभी तो आके बैठे हैं वैसे, कि ये कुरान नेमत कितनी बड़ी है। अगर ये कुरान ना होता तो क्या बनता? तो बहरहाल आगे चलते हैं। चौथा फैक्टर है फरिश्तों पर ईमान। बाकी अंबिया की तरह इब्राहिम अलैहिस्सलाम की जिंदगी से भी आपको यही चीज मिलती है कि आप फरिश्तों पर ईमान लाते थे और आपके दौर में फरिश्ते भेजे गए। हवाला लिखिए सूरत हूद 69 से 76। तवील किस्सा है, जो शुरू का हिस्सा बस दिखा देती हूँ। वलकत जात रसुलना इब्राहिमा बिल बुशरा काल सलामुन फमा लबी सन जा बी इजलिन हनीस। हमारे भेजे हुए फरिश्ते हजरत इब्राहिम के पास खुशखबरी लेकर आए और सलाम कहा, उन्होंने भी सलाम दिया और बगैर किसी ताखीर के गाय का भुना हुआ बछड़ा लेकर आ गए। वही वाक्य जो पीछे कई दफा कोट हुआ है। तो क्या पता चला कि इस्लाम के अकीदा तौहीद का चौथा रुकन फरिश्तों पर ईमान लाना है। सीरत इब्राहिमी से मुतल्लिक ये आयात पढ़कर पता क्या चलता है कि इब्राहिम अलैहिस्सलाम के दौर में भी फरिश्ते आते थे। और फरिश्तों पर ईमान लाना क्यों जरूरी है कि आज वो लोग बहुत ही अजीब बात कहने लगी हूँ, कहते हैं जो चीज़ दिखती नहीं हम उसको नहीं मानेंगे। एंजल्स को ना माने लेकिन शैतान को मानते हैं, शैतान को लोग मानते हैं लेकिन फरिश्तों को नहीं मानते। तो जरा नोट कीजिए फरिश्तों पर ईमान का तकाजा क्या है, कैसे। नंबर एक, फरिश्तों को अल्लाह की नूरी मखलूक समझा जाए। नूर, अल्लाह ने उनको कह लीजिए कि नूर से पैदा किया था। दूसरी बात यह है कि खाने पीने शादी ब्याह के मोहताज नहीं थे। अगर फरिश्तों के यहाँ भी शादियां होती तो वो काम कहाँ से करते, वो तो हर वक्त शादी की तैयारियों में लगे रहते हमारी तरह। अब होने वाली है, अब हो रही है, अब हो गई है, एक साल चला जाता है एक शादी में कम से कम, और पता नहीं उसके बाद अगली शुरू हो जाएगी। कुछ लोगों का जीना मरना सिर्फ शादी करना और कराना, उनको लगता है कि हम शादियां कर करा के बख्शे जाएंगे। अल्लाह ने वहां पूछना है कितने नंबर की शादी की थी, क्या दिया क्या लिया। फरिश्ते खाने पीने से बिल्कुल मुबर्रा, शादी ब्याह के मुख्ताज नहीं है, चाहे वो इंसानी लिबास में भी आ जाए। अभी हमने देखा ना इब्राहिम के पास फरिश्ते आए थे लेकिन उनको खाना खाने की इजाजत नहीं थी, ये बड़ी अहम बात है। फिर फरिश्तों पर ईमान के लिहाज में ये भी याद रखे, जो इंसान इस दुनिया में रहे बसे खाए पिए वो नूरी नहीं हो सकता। तो किसी नबी के बारे में फरिश्तों वाली सिफत नौरानियत वाली रखना ये इस असूल से भी खिलाफ है जो ऊपर बात की है अभी। यानी अगर नबी फरिश्ते होते जो इंसान के रूप में आए तो फिर खाते पीते ना। और सूरह फुरकान में बहुत बात है रिसालत पे, जिसको ज़्यादा पढ़ना हो वो उसके तर्जमे पे गौर करें। फिर इसी तरह से अगली बात है कि फरिश्ते भी इख्तियारात में अल्लाह के हुक्म के पाबंद और ताबे हैं, और अगली बात है कि फरिश्ते उसकी नाफरमानी नहीं करते। आप देखिए इब्राहिम अलैहिस्सलाम ने इसरार किया था उनको कि खाना खाओ खाना खाओ, तो क्या कहा उन्होंने, या इब्राहिम आरिदन हाजा, इनसे अवॉइड कीजिए, बस आपके रब का हुक्म पलटेगा नहीं। सूरह हूद की आयत 76 है। तो क्या पता चला कि फरिश्तों को कोई मजबूर भी कर दे, भुना हुआ बछड़ा पड़ा है, सज्जी पड़ी है सामने, बारबेक्यू है आपकी, ग्रिल है, उसकी खुशबू ही बंदे को पागल कर दे, लेकिन वो नहीं खाते। तो हम कितनी जल्दी अपना ईमान बेच लेते हैं, पीछे हो जाते हैं ना। तो क्या पता चला कि फरिश्ते जो हैं वो खाते पीते नहीं हैं। तो आज फिर हमारे कल्चर में क्या है, फरिश्ते फरिश्तों को से मुतालिक बातें, फलां तो जी फरिश्ता है, इंसानों में कोई नेक दिखेगा उसको फरिश्ता कहने लग जाते हैं। तो ऐसा नहीं है, आप नहीं कह सकते। अगली चीज़ पे चलते हैं, आखरत पर ईमान। अकीदा तौहीद का पांचवा रुकन है ये, जैसे एक मेज़ है ना उसकी पांच टांगे हों। मतलब ये है, लिखिए, ईमान बिल आखिरा से मुराद क्या है। नंबर एक, हम सब ने मरना है और मरने के बाद फिर क्यामत के रोज जिंदा होना है, अल्लाह के हाथ अपने आमाल का हिसाब किताब देना है, और जन्नत और जहन्नम बरहक है। अहले तौहीद बिल आखिर जन्नत में जरूर जाएंगे, बिल आखिर का लफ्ज बड़ा स्ट्रांग है। फिर मुशरिक हमेशा के लिए जहन्नम में रहेंगे। इब्राहिम अलैहिस्सलाम की सीरत से ये बात मिलती है कि आप अलैहिस्सलाम उस दिन का सिर्फ अकीदा ही नहीं रखते थे बल्कि आखरत की फिक्र में हमेशा मशगूल रहते थे। हवाला लीजिए सूरह स्वाद आयत 45 से 46, वस्कुर इबादना इब्राहीम व इसहाक व याकूब व याकूब उलिल ऐदी वल अबसार इन्ना अखलसनाहुम बिखालिसतिन ज़िक्रद्दार। हमारे बंदो इब्राहीम इसहाक याकूब अलैहिमुस्सलाम का तस्करा कीजिए जो हाथों और आंखों वाले थे। मुराद है कि दीन की मदद में बड़े कवी थे, दीनी कामों में थकते नहीं थे और इल्मी बसीरत में मुमताज थे। हमने उन्हें एक ख़ास बात यानी आखरत की याद के साथ मखसूस कर दिया था। फ़िक्र आखरत थी, इल्म आखरत नहीं था खाली। वो जुमले याद कर लीजिए अगर आपने दौरे कुरान सुना। हम अपने इल्म आखरत को फ़िक्र आखरत समझने लगते हैं, हालांकि दोनों में ज़मीन आसमान का फ़र्क है। कोई आपको आवाज़ देता है बलता हुआ पानी आ रहा है, ये इल्म है, एकदम घबराहट तो होगी आपको, लेकिन अगर आप खुद बेदहानी में टैब खोलकर नीचे सर कर दें और उबलता हुआ पानी सर में पड़े, ये बिल्कुल मुख्तलिफ तजुर्बा होगा। ये फिक्र आखरत है। अगर हमें वाकई रियली इन फैक्ट आखरत की फिक्र होती तो ये दुनिया इस मौजूदा दुनिया से बहुत मुख्तलिफ होती। कभी कभार कोई झूठ बोलता और उसके बाद अपनी ज़ुबान पकड़ लेता, हाय मैं मर गया, हाय अब मेरी ज़ुबान के साथ पता निकल क्या होना है। कभी कभार बंदे से कोई गुनाह होता और उसके बाद वो बेहोशी हो जाता, हाय मैं मर गया, करना क्या। बिलीव मी, हमें अपनी आखरत के बारे में अभी पूरा फिक्र नहीं है। देखिए कोरोना में जो कर दिया करा दिया मजबूरियों में, अब दोबारा हम खुल गए, तब सबने चेहरे ढांक लिए, अब क्यों नहीं ढांकते। और पहले तो हुकूमत मना करती थी, अब आपको मुझे कौन मना करता। कितना बड़ा लॉजिक दलील दे दी अल्लाह ने दुनिया को चेहरा छुपाने की, और वहां औरतों ने नहीं मर्दों ने भी छुपाए थे। तो कोरोना का खौफ ज्यादा है, रब्बे कोरोना का कम है। आप महसूस कीजिए ना, शेक हैंड नहीं करना, सारे कैसीनोस बंद, नाइट क्लब बंद, अब फिर खुल जाएंगे। क्या सीखा हमने, क्या माना हमने किसी को आज तक उस्ताद माना जब हम कोरोना को अपना उस्ताद माने। क्योंकि ये जो मुसीबतें और आजमाइशें होती हैं ना, ये आपके उस्ताद होते हैं। शर्त एक ही है कि आप इनसे सबक सीख लें, तो नहीं सीखेंगे तो अल्लाह एक और ले आएगा, किसी को इंडिया से ले आएगा, किसी को चाइना से ले आएगा, फिर कोई इधर उधर से आ जाएगा, ये चलते रहेंगे फितने। हदीस है, जितनी क्यामत करीब होती जाएगी उतने फितने सर उठाते जाएंगे, आगे से आगे इंसान चलता जाएगा। तो ज़रूरत इस बात की कि इसको करें। और पता कैसे चलता है, तो दुआओं से पता चलता है। इब्राहिम की दुआओं में फ़िक्र आखरत थी और उस दिन की निजात का तस्करा था। मसलन इब्राहिम अलैहिस्सलाम के नाम पे ही सूरत, सूरह इब्राहिम आयत 41, रब्बना अग़फ़िरली वली वालिदैय वलिल मोमिनीन यौम यक़ूमुल हिसाब। اے ہمارے رب، مجھے، میرے والدین اور تمام مسلمانوں کو اس دن معاف فرما جس دن حساب ہونے لگے۔ اسی طرح سورۃ شعرا کی آیت 87-88 میں کیا کہتے ہیں کہ اللہ اس دن کی ناکامی اور رسوائی سے بچانا، ولا تخزنی یوم یبعثون یوم لا ینفع مال ولا بنون، مجھے اس دن رسوا نہ کرنا جس دن لوگوں کو اٹھایا جائے گا، جس دن نہ کوئی مال فائدہ دے گا اور نہ اولاد، صرف وہی کامیاب ہوگا جو اللہ کے دربار میں قلب سلیم لائے گا۔ ابراہیم کی دعاؤں سے پتہ چلا کہ آخرت کا دن برحق ہے، حساب کتاب ہوگا، جو مواحد نہیں ہوگا یعنی اللہ کو ایک نہیں مانے گا، اس کے حق میں نہ اس کا مال کام آئے گا نہ اس کی اولاد فائدہ دے گی، اور اس دن کوئی رشتہ داری قائم نہیں آئے گی، نہ روپیہ نہ پیسہ، صرف قلب سلیم۔ قلب سلیم کیا ہے؟ سب سے بچا کے سلامت دل لے گئے، جیسے آپ گھر میں کیک لے آئیں کسی کے گھر لے کے جانے کے لیے تو بچوں سے بچ کے چلا جائے تو وہ کیک سلیم ہے، وہ ضرور کچھ نہ کچھ اس میں ڈالیں گے کہ تھوڑا سا ہمیں بھی دے دیا جائے۔ تو دنیا آپ کا دل مانگتی ہے، دنیا آپ کو بہت یوز کرنا چاہتی ہے، لیکن وہ کہتے ہیں نا تو بچا بچا کے نہ رکھ اسے۔ آپ اس دل کو بچائیں گے خواہشوں سے، تمناؤں سے، آرزوؤں سے، اور اللہ کے رستے میں ٹوٹتا ہے تو توڑیے، پھر نہ بچائیے۔ قلب سلیم والا شخص جنت میں ہمیشہ رہے گا، اور اس کا اپوزٹ مشرک ہے جو ہمیشہ دوزخ میں رہے گا۔ تو ابراہیم علیہ السلام کی فکر آخرت ہم سے بھی اس بات کا تقاضا کرتی ہے کہ ہم بھی اپنی آخرت کی فکر کریں اور اس کی تیاری کریں۔ اور اس کی دلیل لیجیے سورہ ممتحنہ آیت 6، لقد کان لکم فیہ اسوۃن حسنۃ لمن کان یرجو اللہ والیوم الآخر ومن یتولی فإن اللہ هو الغنی الحمید۔ بے شک تحقیق تمہارے لیے بہترین نمونہ ہے اس آدمی کے لیے جو اللہ اور آخرت کے دن کی امید رکھتا ہے، اور جو پھر جائے تو اللہ تعالیٰ بلا شبہ بے پرواہ تعریف کیا گیا ہے۔ تو خلاصہ کیا نکلا ابھی تک کی بات کا؟ سیرت ابراہیمی کے تقاضوں میں آخرت سے غفلت برتنے کی کوئی گنجائش نہیں ہے، دیر از نو روم فار اٹ۔ کیا اب بھی ہم دنیا میں مگن ہونے والے مسلمان اور آخرت سے غافل رہنے والے مومن بننا پسند کریں گے؟ اور حقیقت ہے کہ یہ آخرت سے غفلت ایمانی کمزوری ہے۔ کیا ہم اللہ تعالیٰ کا یہ فرمان بھول گئے جو سورت حج کی پہلی آیتوں میں 1 and 2 آیت ہے سورہ حج کی، یا ایوہ الناس، اے لوگو، اتقوا ربکم، ڈر جو اپنے رب سے، ان زلزلہ تساتی شیئ نظیم، بے شک قیامت کا زلزلہ بہت بڑی چیز ہوگا۔ سوچیے ذرا کبھی زلزلے کے کوئی مناظر دیکھے ہوں، بہت بڑا زلزلہ ہوگا۔ القاریہ تم القاریہ، لڑکھڑائے گی، کوٹ کوٹ کے برابر کر دی جائے گی۔ یوم ترونہا تسخل کل مردیتن اما اردات وتدع کل ذات حمل حملہا، جس دن تم اسے دیکھو گے کہ ہر دودھ پلانے والی اپنے دودھ پیتے بچے کو بھول جائے گی، اور تمام حمل والیوں کے حمل گر جائیں گے، اور تم دیکھو گے کہ لوگ مدہوش دکھائی دیتے ہیں۔ وَتَرَ النَّاسَ سُكَارَى وَمَا هُمْ بِسُكَارَى وَلَٰكِنَّ عَذَابَ اللَّهِ شَدِيدٌ، تمہیں لوگ مدہوش دکھیں گے حالانکہ حقیقت میں وہ مدہوش نہیں ہوں گے، بلکہ اللہ کا عذاب ہی بہت سخت ہوگا۔ تو کیا پتہ چلا کہ آخرت پر ایمان لانے والا انسان اگر یوم آخرت کی جواب دہی سے غافل ہو تو اس کے ایمان کی کمزوری ہے اور ابدی ناکامی کا سبب ہے۔ ذرا سوچئے وہ لوگ جو سرے سے دوبارہ جی اٹھنے کے قائل ہی نہیں، اور جو حساب اور کتاب کے منکر ہیں، پھر ان کے ساتھ کیا بنے گا؟ وہ تو دائرہ اسلام سے خارج ہیں، ان کے تو شک کی بڑے اعتراضات بڑے ہیں ان کو۔ قرآن میں آتا ہے سورہ یاسین آیت 78-79، وہ کہتے ہیں ان ہڈیوں کو کون زندہ کرے گا، یہ تو گل سڑ چکی ہیں۔ تو جواب دیجئے، قل یحییھا الذی انشأھا اول مرہ، कह दीजिए कि इनको वही जिंदा करेगा जिसने पहली बार पैदा किया था, वहुवा बिकुल्ली हल्किन अलीम, और वो तो हर चीज की पैदाइश को खूब जानने वाला। अल्लाह अकबर कबीरा। तो क्या पता चला कि आखिरत को देखना। अल्लाह से दुआ कीजिए कि आपको मुझे आफियत में रखे।